समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, आज वैशाख 12 गते विक्रम सम्वत 2072 साल वैशाख 12 गते अर्थात आजभन्दा ठिक 10 वर्ष पहिले गोर्खाको बापाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो। 7.6 म्याग्निच्युडको भूकम्पले 8979 जनाको ज्यान गएको थियो भने उक्त भूकम्पमा परेर 22309 जना घाइते भएका थिए। सो भूकम्पमा ठूलो धनमालको क्षति भएको थियो भने संरचनाहरू पनि ध्वस्त भएका थिए। यसै सन्दर्भमा आज विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू पनि मनाइरहेका छन्। यसरी सचेतनामूलक कार्यक्रमहरू मनाइरहँदाखेरि हाम्रा संरचनाहरू कतिको भूकम्प प्रतिरोधी छन्, मापदण्ड अनुरूप ती संरचनाहरू बनेका छन् कि छैनन्, भूकम्पले भत्काएका संरचनाहरू पुनर्निर्माण हुन सकेका छन् कि छैनन्, ती पुनर्निर्माणमा के कस्ता समस्याहरू देखिएका छन्, ज्याप्दी विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन तथा आवास आयोजनाका निर्देशक प्रकाश अरियाल। अरियाल सर, स्वागत छ कार्यक्रममा।
हजुर, नमस्कार।
हजुर, आजभन्दा ठिक 10 वर्ष पहिला आजकै दिन नेपालले ठूलो क्षति बेहोर्नु परेको थियो अर्थात ठूलो भूकम्प गएको थियो। गोर्खाको बापाकलाई केन्द्रबिन्दु बनाएर ठूलो धनजनको क्षति भएको थियो। त्यो मनाइ त्यो भइसकेपछि भूकम्पबाट क्षतिपछि संरचनाहरू सम्पदाहरूलाई कसरी पुनर्निर्माण बनाउन सकिन्छ भने एउटा प्राधिकरण नै गठन भएको थियो। त्यो फेरि अहिले चाहिँ यहाँहरूकै कार्यालयमा मर्ज भएको अथवा यहाँहरूकै मातहत रहेको छ। कसरी कामहरू अगाडि बढ़िरहेका छन्, त्यो काम पूरा भएको छ कि छैन, के छ बताइदिनु न।
हजुर, अब हामी सबैलाई थाहा छ 2072 सालमा विनाशकारी भूकम्प गयो। त्यो भूकम्प जानुभन्दा अगाडि पनि नेपाल चाहिँ यस्तो विपत्तिको चाहिँ नि जोखिममा रहेको देश हो भनेर केही अर्थसम्म जनचेतना कार्यक्रमहरू गर्ने, बिल्डिङ कोडहरू बनाउने कामहरू चाहिँ भइ नै रहेको थियो। तर पनि के थियो भने 72 सालमा अचानक भूकम्प गइसकेपछि त्यो भूकम्पलाई रेस्पोन्स गर्ने संस्थागत तयारीहरू चाहिँ त्यति बेलासम्म थिएन। भूकम्प गएपछि त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भयो। त्यसपछि विभिन्न लाइन एजेन्सीहरू मार्फत पुनर्निर्माणका कामहरू अगाडि बढाउने प्रक्रिया सुरु गर्यो। त्यसै अन्तर्गत चाहिँ यो निजी आवास पुनर्निर्माण, स्वास्थ्य भवन, सरकारी भवन, एकीकृत बस्ती लगायतका कामहरू चाहिँ यो केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट चाहिँ भइरहेको अवस्था हो। यो इकाइ पहिला पुनर्निर्माण प्राधिकरण अन्तर्गत नै थियो, अहिले चाहिँ शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको छ। विशेष गरेर भूकम्पमा अब सबैभन्दा ठूलो क्षति चाहिँ निजी आवासको क्षेत्रमा भएको थियो। अब त्यति बेला पहिचान भएका लाभगाहीहरू चाहिँ करिब करिब 8,33,000 थिए। अब त्यसमा चाहिँ अहिलेसम्म चाहिँ करिब 7,42,000 चाहिँ तेस्रो किस्ता लिएर घर निर्माण सम्पन्न गरेर करिब करिब यो चाहिँ हाम्रो लक्षित उसको चाहिँ 89% चाहिँ प्रगति भएको अवस्था छ। र यो निजी आवासमा चाहिँ अब हामीले अहिले जुन 7,42,000 र 8,33,000 भनेपछि यो केही ग्याप छ। अब त्यो ग्याप चाहिँ अब केहीले पहिलो किस्ता लिनुभएको, केहीले दोस्रो किस्ता लिएर छोड्नु भएको, कोहीले चाहिँ त्यो विभिन्न उसले चाहिँ बन्न नसक्ने अवस्थाका प्राय यी चाहिँ बाँकी संख्याहरू हुन्। त्यसले गर्दाखेरि अहिले चाहिँ हामीले निजी आवास चाहिँ एक हिसाबले हाम्रो निजी आवासको निर्माण कार्यक्रम चाहिँ करिब करिब सम्पन्नको चरणमा पुगेको भन्न सकिन्छ।
यहाँहरूले लगभग अथवा करिब करिब निजी आवास बनाइसक्यो भनिराख्नु भएको छ होइन, तर सरकारी संरचना हेर्ने भने अझै पनि पूर्ण रूपमा निर्माण हुन सकेका छैनन्। अहिले पनि भूकम्प गएका बेलाका बिग्रेका संरचनाहरू जताततै त्यस्तै देखिन्छन्। यिनीहरू पनि अगाडि बढ्नु पर्ने हो, सरकारी काममा किन ढिला भयो? प्राइभेटको लागि त निजी आवासको लागि त बजेटको अभाव अन्य समस्याहरू, सरकारी संरचना नै त्यस्तो छन्, किन होला सर यस्तो?
यस्तो छ, अब यो सरकारी संरचना चाहिँ अब हाम्रा जति पनि सरकारी भवनहरू थिए, सरकारी ती चाहिँ 40-50 वर्ष अगाडि बढीदेखि बनेका, कति भूकम्पमा क्षति भए कति क्षति भएनन् होइन। अब त्यसले गर्दा हामीले सरकारी भवन पनि त्यति बेला जुन जुन क्षति भयो, जुन जुन पुनर्निर्माण गर्नुपर्ने भनेर जुन 31 जिल्लामा अभिलेखीकरण भएका सरकारी भवनहरू थिए, ती मध्ये चाहिँ हाम्रो त्यति बेला 415 चाहिँ सरकारी भवन बनाउनु पर्ने थियो, त्यसमा 410 चाहिँ सिद्धि नै सकेको छ, केही चाहिँ 4-5 मात्रै बाँकी छ। किनभने यी चाहिँ यो चाहिँ तथ्याङ्क के हो भने हामीले त्यति बेला पुननिर्माण गर्नुपर्ने भनेर अभिलेख भएका सरकारी भवनका कुरा भए। अब कति भवन हामीले अहिले हेर्दा पनि अलिकति नभएको पुननिर्माण नगरेको बनाए जस्ता भवनहरू चाहिँ अधिकांश कतिपय चाहिँ त्यति बेला क्षतिमा चाहिँ ती क्षति भएर पुननिर्माण गर्नेमा अभिलेख भएका थिएनन् र त्यो कारणले नबनाएका घर मात्रै छन्। नत्र पुननिर्माण गर्न छुट्याइएका पहिचान भएका सरकारी भवनहरू त लगभग चाहिँ 98-99% चाहिँ सम्पन्न भइसकेको छ यो 31 जिल्लाको केसमा।
हजुर, अब यो सम्पदाका कुराहरू छन् नि, सम्पदाहरू पनि बिग्रेका थिए होइन, सम्पदालाई चाहिँ त्यही अनुसारले चाहिँ पुननिर्माण गर्नुपर्ने हुन्छ, अझै पनि बाँकी हो।
सम्पदा चाहिँ के छ भने यो सम्पदामा चाहिँ हाम्रो पुरातत्व विभाग पनि भयो, पुननिर्माण प्राधिकरणले आफै पनि गर्यो र यता सिएलपिआईबाट पनि हामीले पनि केही गर्यौँ। अब हामीले गरेको चाहिँ नि यो सम्पदाहरूमा चाहिँ भारत सरकारको अनुदान सहयोगमा सञ्चालित कार्यक्रमको चाहिँ यता सिएलपिआईबाट भयो। अब त्यसमा पनि के भने हामीलाई यो अनुदानको कार्यक्रमहरू यो अनुदान सहसंस्था हुन नै हामीलाई चाहिँ अलिकति समय लागेको हुनाले यो चाहिँ 72 भूकम्प गए पनि यो चाहिँ लगभग त्यसको 4-5 वर्षपछि मात्रै यो भारतीय अनुदान तर्फको पुरातात्विक म चाहिँ सम्पदा जुन महाविहार गुम्बाहरू छन् यिनीहरूको चाहिँ पुननिर्माण कार्य सुरु भयो। त्यसमा चाहिँ त्यति बेला 28 चाहिँ हामीले छनौट गरेका थियौँ, 28 मध्ये केही विवादको कारणले 3 जति चाहिँ हामीले गर्न नसक्ने भयो, बाँकी 25 पनि 7 जति सिद्धिसकेको छ र बाँकी जुन 17-18 छ त्यो पनि हामी 6-8 महिनामा अधिकांश यो सम्पदाको चाहिँ सम्पन्न गर्ने लाइनमै छौँ। तर हाम्रो अहिले कामको हिसाबले चाहिँ सम्पदा चाहिँ हामीले जुन पछि सुरु गरेको संख्या पनि 28 मात्रै हिसाबले प्रगति सम्पन्न प्रगति हिसाबले चाहिँ कमै छ, तर यिनीहरू अधिकांश चाहिँ सम्पन्न हुने चरणमा भएको हुनाले हामी आगामी 6-8 महिनामा चाहिँ यो सम्पदाको काम पनि हामी सम्पन्न गर्ने नै छौँ।
यो कामको बाँडफाँडको हिसाबले चाहिँ ठ्याक्कै यति छ भन्न सकिने अवस्था छैन, कुनै यहाँले हेर्नुभएको छ कुनै पुरातत्व विभागले अथवा कुनै अन्य निकायले
यो सम्पदाको केसमा भएको छ
त्यो भएको छ है।
हजुर,
जस्तै यहाँहरू कामको सिलसिलामा गाउँतिर पनि जानुभयो,
हजुर,
र त्यहाँ काम गर्दै गर्दाखेरि जुन क्षति आएको थियो नि प्रारम्भिक क्षति अथवा सरकारले चाहिँ यति क्षति भएको भनेको थियो, त्यो क्षति र त्यहाँ फिल्डमा जाँदाखेरिको क्षति एउटै भेटियो या फरक देखियो, के छ अवस्था?
अब यस्तो छ, त्यो चाहिँ अब हाम्रो त क्षतिमा एउटा चाहिँ जनको क्षति भयो होइन, अब त्यो त्यसपछि फिल्डमा पनि के हुन्छ भने अब फिल्डमा गएर एउटा चाहिँ तथ्याङ्क बोलियो त्यो चाहिँ सबैतिर समेटेर ल्याइएको तथ्याङ्क हुन्छ, अनि त्यसपछि फिल्डमा गएर त एउटा हामी एउटा व्यक्ति सबैमा जाने कुरो भएन, गएर सबैको तथ्याङ्क भेरिफाई गर्ने कुरो भएन, तर क्षति त क्षति भएर नै तथ्याङ्क आयो होइन, त्यही भएर त्यो क्षति त त्यो तथ्याङ्क अनुसार त्यसको बेमेल भन्न त मिल्दैन।
यसरी यहाँले काम गर्दै गर्दाखेरि स्थानीय बस्तीहरूले चाहिँ मौलिकता गुमायो भन्ने कुराहरू पनि आएछ, त्यो मौलिकतालाई यहाँले ध्यान दिनु भएन बनाउँदै गर्दाखेरि?
त्यसमा चाहिँ के भयो भने हामीले विशेष गरेर यो अब जुन निजी आवासको केसमा चाहिँ यो कुराहरू उठेको हो, निजी आवास केसमा के भयो भने हामीले चाहिँ जस्तो 3 लाख अनुदान दिने भन्यौँ हामीले इरेस्पेक्टिभ अफ द डिजाइन इरेस्पेक्टिभ अफ द मौलिकता होइन, अब हामीले सबैलाई चाहिँ एउटै भनेपछि अब त्यो चाहिँ जे प्रविधि सजिलो हुन्छ जे उपयुक्त हुन्छ जे सुलभ हुन्छ त्यही नै बनाउने चाहिँ परिपाटी बस्यो, त्यसले गर्दाखेरि 1 कोठे भवनहरू 2 कोठे भवनहरू जस्ताका छाना भएका घरहरू किनभने यिनीहरू चाहिँ अब त्यो लिँदा अब यो चाहिँ प्राविधिकले चाहिँ परीक्षण पनि सहज गरिदिने अनि काम पनि छिटो हुने भन्ने हिसाबले त्यसमा गयो। हामीले चाहिँ अलिकति लागतको कारणले पनि होला यो चाहिँ मौलिकमै बनाउने भन्ने हिसाबले हामीले प्रेसिङ गरेर त्यसरी बनाउनु चाहिँ नसकेको अवस्था हो। अर्को चाहिँ के भने हामी चाहिँ यो अलिकति ठ्याक्क 2-1 महिनामा तयारी गरेर मौलिक बस्ती बन्ने चाहिँ होइन, यो मौलिक बस्तीको निर्माण र पुननिर्माणको प्रक्रिया भनेको चाहिँ एउटा जीवनशैलीसँग नै जोडेर आउनुपर्ने चिज होइन, अब हिजो यस्तो थियो अब भोलिबाट मौलिक गरौँ भनेर हुने कुरा चाहिँ होइन, भनेपछि हाम्रो चाहिँ त्यति बेलासम्मको पनि हाम्रो चाहिँ के थियो भने अहिलेसम्म पनि भनौँ न हामीले मौलिक वास्तुकलालाई कसरी संरक्षण गर्ने, मौलिक हाम्रो चाहिँ नि परम्परागत प्रविधिलाई चाहिँ कसरी कायम गरेर लाने भन्ने कुरामा चाहिँ हामी चाहिँ निकै नै पछाडि परेका छौँ। किनभने हामीले चाहिँ के चाहिँ बुझाउन सकेनौँ भने अहिले पनि साना साना घर, एक तले दुई तले घरहरू बनाउँदा चाहिँ पिल्लर चाहिँदैन, हाम्रो हिजोकै गाह्रो पद्धतिको घर पनि बलियो हुन्छ भन्ने कुरा चाहिँ हामीले पनि बुझाउन सकेनौँ। र चाहिँ सुरक्षाको खोज्दै गर्दाखेरि पिल्लर सिस्टम जस्ता जस्ताको यस्ता घरहरू चाहिँ बन्ने क्रम चाहिँ बढी नै भयो। अब यसलाई चाहिँ लेसन लर्न गरेर हामीले चाहिँ अलिकति हाम्रो भवन संहितामै पनि परम्परागत वास्तुकला भएका भवनहरूलाई समेटेर भवन संहितालाई परिवर्तन गर्ने भन्ने कुराहरू पनि केही हदसम्म अगाडि बढेको छ। र आगामी दिनमा गर्दाखेरि अलिकति हामीले यो चाहिँ नि मौलिक उसमा गर्ने जनशक्तिलाई पनि हामीले चाहिँ अलिकति अर्थ रेस्टुरेन्ट टेक्नोलोजीमा चाहिँ हामीले टकर्मीहरूलाई पनि अलिक पर्याप्त तालिमहरू दियौँ। हामीसँग चाहिँ यो मौलिक सम्पदा मौलिक बस्तीहरूको पुननिर्माणमा चाहिँ हाम्रो अलि यो लामो तयारी चाहिने, यसमा चाहिँ हाम्रो तयारी चाहिँ अलि नपुगेकै देखिन्छ। र यसमा हामी एज अ शहरी विकास तथा भवन निर्माण विभाग, हामी सिएलबी चाहिँ आगामी दिनमा यसलाई कसरी समेटेर लान सकिन्छ भन्ने उसमा चाहिँ लागेकै छौँ।
सर, यहाँले एउटा कुरा गर्नुभयो चाहिँ साना घरहरूमा पिलरको आवश्यकता नपर्ने भन्ने किसिमको कुरा अलिकति स्पष्ट पार्दैन न?
त्यो चाहिँ पिलरको आवश्यकता नपर्ने भन्दा नि मैले के भन्नु खोजेको भने घरलाई बलियो बनाउन चाहिँ पिलर सिस्टमै अन्तिम विकल्प होइन। हिजोका हाम्रा परम्परागत हाम्रो भूकम्पसँगै झेल्दै आएका हाम्रा चाहिँ नि काठमाडौँकै बस्तीहरू, पुराना बस्तीहरू त यिनीहरू पिलर बिनै थिए, यिनीहरू चाहिँ राम्रो थिए, यिनीहरू पनि हिजोका कयौँ भूकम्प खाएर खारिँदै भनेका चाहिँ हाम्रा प्रविधिहरू हुन्। अब हामीले चाहिँ त्यो प्रविधिलाई चाहिँ चटक्कै छोड्यौँ होइन, त्यो भएर पिलर यो धेरै औला भवनहरूमा त अब हाम्रो चाहिँ नि पिलर सिस्टममा जानु ठिक नै हो, तर साना साना बिल्डिङहरूमा पनि हामीले पिलर सिस्टममा गइदिँदाखेरि हाम्रो त्यो बलियो हुन्छ पिलर सिस्टम भन्ने बित्तिकै त्यसरी गइदिँदाखेरि चाहिँ एकातिर हाम्रो चाहिँ पुरानो चुललाई चाहिँ अलि त्यसले चाहिँ बाइपास गर्ने काम गर्यो, अर्को त्यो पिलर सिस्टमलाई पनि तोकेको चाहिँ शैलीमा हामीले चाहिँ त्यसको चाहिँ नि जुन लेभलको एकदम डिटेलिङ जुन लेभलको चाहिँ नि विज्ञतासहित काम गर्नुपर्ने भयो, त्यो नगर्दाखेरि चाहिँ पिलरसहित घरहरू पनि जोखिमपूर्ण भइरहेका हुन सक्छन्। र चाहिँ हाम्रो अझ सहज रूपमा बनाउन सक्ने गाह्रो सिस्टमको घरहरू चाहिँ पिलर सिस्टम जत्तिकै बलियो हुन्छ त्यसमा चाहिँ अलिकति त्यो चिजहरू चाहिँ पछाडि पर्दै गएको छ।
यहाँले विभिन्न ठाउँमा गएर काम गर्नुभयो, पुननिर्माणको काम अहिले पनि जारी नै छ कि बाँकी छ भन्नुभयो होइन, अब यो काम गर्दै गर्दा के कस्ता चुनौतीहरू देखिए?
अब अहिलेको पछिल्लो चुनौतीहरू, अब जस्तो हाम्रो चुनौती भनेको चाहिँ हामीलाई अलिकति यो पुननिर्माणमा गर्ने हामीलाई नियम कानुन योहरू थिएनन्। पहिला हामीले चाहिँ संसद लको आधारले पुननिर्माण ऐन पनि बन्यो होइन, अहिले त्यो ऐन पनि लगभग त्यसको समय सिद्धिएपछि, जस्तो उदाहरणलाई चाहिँ हाम्रा थप एकीकृत बस्तीहरू विकास गर्नको लागि अलिकति हाम्रो जस्तो हामीले एकदम सोचे जस्तो एकीकृत बस्तीहरू विकास गर्न सकेनौँ। अब करिब करिब अब संख्याको हिसाबले चाहिँ हामीले 106 एकीकृत बस्ती विकास गर्नुपर्नेमा 97 चाहिँ बनाइसकेका छौँ, तर ती एकीकृत बस्ती विकास चाहिँ कसरी गर्ने, त्यसमा चाहिँ राज्यले लगानी कसरी गर्ने, त्यहाँ चाहिँ त्यसलाई चाहिँ आर्थिक जीविकोपार्जनसँग कसरी टाइअप गर्ने भन्ने यो कुराहरूमा चाहिँ हामीले अलिकति बिल्डिङ कन्स्ट्रक्सनमा मात्रै हामी फोकस हुनु पर्यो। यो अरू कुरालाई टाइअप गर्न नसक्दाखेरि चाहिँ हामीले बनाएका एकीकृत बस्तीहरू पनि अलिकति भाइब्रेन्ट भएनन्, आर्थिक रूपले पनि चलायमान भएनन्, मान्छेहरू चाहिँ धन नबस्ने भए भन्ने जस्तो गुनासोहरू आएको छ। यसलाई चाहिँ साँच्ची नै हाम्रो उसमा चाहिँ एकीकृत बस्तीहरू बनाउँदाखेरि कसरी चाहिँ यसलाई हाम्रो आर्थिक इकोनोमिक सिस्टममा टाइअप गर्न सकिन्छ भन्ने हिसाबले, र चाहिँ यसमा लगानीहरू चाहिँ कसरी गर्न सकिन्छ भन्ने हिसाबले अलि निश्चित नियम कानुनहरू भइदियो भने चाहिँ एउटा राम्रो हुन्छ। र अर्को चाहिँ हाम्रो अलिकति यो चुनौती हाम्रो पुननिर्माण यो घरहरू निर्माण चुनौती भनेको चाहिँ हाम्रो देशमा चाहिँ ओनर बिल्डर सिस्टम छ, घर जानेहरूले आफै घर बनाउनुहुन्छ, निश्चित कम्पनी या चाहिँ व्यावसायिक उहरू मार्फत बनाउने भए चाहिँ हामीले त्यो व्यावसायिक संस्थाहरूलाई बढी जिम्मेवार बनाएर जान सक्थ्यौँ होइन। अब सबैले आफै घर बनाउँदाखेरि चाहिँ एउटा घर बनाउने प्रोफेसनलिजम डेभलप नभएको, एउटै मान्छेले बारम्बार घर बनाउँदा ऊ चाहिँ एउटाबाट गरेको गल्तीबाट सिकेर चाहिँ अर्कोमा सुधार गर्दै जाने हुन्छ भने प्रत्येक मान्छेले जिन्दगीमा एक एकचोटि घर बनाउँदाखेरि चाहिँ सबै मान्छेले आफ्नो घर बनाउँदा गरेका गल्तीहरू चाहिँ त्यहीँ नै केन्द्रित भएर बसेका हुन्छन्। अलिकति हाम्रो यो फर्मल सिस्टमबाट घर बनाउने प्र्याक्टिस नहुँदा चाहिँ अलिकति अर्थक्वेक टेक्नोलोजीहरू इन्फोर्समेन्टमा चाहिँ केही चुनौती छ। भलै यो भूकम्पको हामीले पाठहरू सिकेर जुन अलि अधिकांश अहिले सरकारी भवनहरू जति बन्छन् ती सबै चाहिँ बिल्डिङ कोड कम्प्लायन्स भएर बनेकै छन् होइन। अर्को चाहिँ अलिकति हाम्रो
हजुर हजुर
बढेकै छन्। अब अर्को चाहिँ अलिकति भनौँ न, हामीले यो बिल्डिङ कोड नै बनायौँ 72 भूकम्प जानुभन्दा अगाडि पनि हाम्रोसँग राष्ट्रिय भवन संहिता चाहिँ थियो। त्यो राष्ट्रिय भवन संहिता 72 भूकम्पले चाहिँ त्यसलाई अझ परिमार्जन गर्नुपर्ने आवश्यक देखेर त्यो परिमार्जन पनि भएको छ। तर त्यो राष्ट्रिय भवन संहिता चाहिँ अहिले पनि हामीले देशभरि चाहिँ बनाउन नसकेको सरकारी भवन र निश्चित ठुला ठुला भवनहरूमा मात्रै हामीले त्यो गर्न त्यसलाई कार्यान्वयन गर्न सकेको कारणले गर्दाखेरि भोलि फेरि भूकम्प जाँदाखेरि 72 जस्तै जोखिम निम्तिन्न भनेर हामीले चाहिँ विश्वास गर्ने वातावरण चाहिँ अझै हामीले बनाउन सकेका छैनौँ।
हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद।
थ्याङ्क
यू। उहाँ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन तथा आवास आयोजनाका निर्देशक प्रकाश अर्याल। यसपछि हामीसँग हुनुहुन्छ शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर विवेक नेपाल। स्वागत छ कार्यक्रममा। आज वैशाख 12 गते 2072 साल आजकै दिन नेपालमा ठूलो भूकम्प गएको थियो, जसबाट ठूलो धनजतको क्षति भएको थियो र संरचनाहरू पनि बिग्रिएका थिए। यही सन्दर्भमा आज देशभरि भूकम्पबाट कसरी बच्न सकिन्छ भने जनचेतनामूलक कार्यक्रमहरू पनि मनाइरहेका छन्। यहाँ शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत हुनुहुन्छ र खास गरेर संरचनाका कुराहरू, नीति नियमका कुराहरू यहाँहरूले गराउनु भएको छ। जुन भूकम्प गयो नि 72 सालको, त्यसपछि जो भवनहरू बने अथवा आम नागरिकले आफ्नो किसिमले संरचना बनाए, सरकारले आफ्नो किसिमले संरचना बनायो होइन, ती संरचनाहरू जसरी नागरिक सचेत हुनु पर्थ्यो ती सचेत भएर बनेको पाइन्छ या पाइँदैन, के छ यहाँको अनुभव के छ?
अब यस्तो छ, आफ्नो घर बनाउने अब अधिकार व्यक्तिगतलाई नै हुन्छ होइन, बनाउने के गर्ने। अब सरकारले भनेको त उसले सकेसम्म अब जो सक्दैन भने उसलाई आधारभूत आवासको चाहिँ व्यवस्था गर्नलाई चाहिँ सहयोग गर्ने हो। त्यसमा चाहिँ जसरी सरकारले सहयोग गर्छ अथवा अनुदान लिएर बनाउने हुन्छ अथवा सरकारले आफै बनाइदिने हुन्छ अथवा उसको प्रक्रियाबाट गर्ने हुन्छ, त्यसमा त अब प्रचलित अब भवन संहिता त कार्यान्वयन गराएरै गर्नुपर्ने हुन्छ। जति पनि अब सरकारी निकायबाट नभइकन आफै सो व्यक्ति चाहिँ बनाइराख्नु भएको घरमा चाहिँ अब उहाँहरूले चाहिँ अब बुझाइदिए पनि फरक हुन्छ। जस्तै अब सिमेन्ट डन्डीको घर बनायो भने बलियो हुने, त्यो हुँदै चाहिँ अब सम्बन्धीसँग समन्वय नगरी सल्लाह नगरी बनाएका संरचनाहरूमा चाहिँ अब क्षति अब हुनसक्छ यदि त्यस्तै खालको भूकम्प आयो भने।
हजुर, त्यसलाई मध्यनजर गरेर यहाँको जुन कार्यालय छ नि शहरी विकास तथा भवन निर्माण विभाग, त्यसले के नयाँ किसिमका योजनाहरू अथवा कामहरू पनि गरेको छ कि, जस्तै भवन संहिताका कुराहरू भए अन्य कुराहरू पनि हुन सक्छन् नि?
हजुर, जस्तै अब भवन संहिता भनेको त अब नियम बनाउने कुरा हो होइन, त्यसको कार्यान्वयन भएपछि मात्रै त्यसले उचित फल दिन सक्यो होइन, नियम बनाउँदैन त हुने भएन। अब यसमा स्थानीय आवास अथवा पर्सनल आवास डिरेक्टली शहरी विकासले नबनाए पनि त्यो सम्बन्धी अब जसले काम गरिराख्नुहुन्छ, जस्तै सामान्य कुनै मान्छेकै घर हेरौँ, उसले चाहिँ नक्सा पास लिएर बनाउनु पर्नेछ, नक्सा पास नगरपालिका अथवा अहिले गाउँपालिकाले स्वीकृत गरे पनि त्यसमा चाहिँ अब फलो गर्नुपर्ने त भवन संहिता नै हुन्छ। त्यसमा चाहिँ अब त्यो गर्दाखेरि चाहिँ सञ्चालन भने नक्सा पास प्रक्रियाहरूमा चाहिँ अब त्यसको कोअर्डिनेसनको भूमिका चाहिँ अब शहरी विकासले खेल्न सक्छ र खेल्दै आएको छ। त्यसको लागि पनि यो भूकम्प 72 भूकम्पपछि चाहिँ शहरी विकासले चाहिँ विभिन्न बाहिरी निकाय अथवा आन्तरिक निकाय सँगको समन्वयमा चाहिँ एउटा भवन निर्माणको लागि चाहिँ स्पष्ट कार्यविधि चाहिँ तर्जुमा गरिराखेको छ, जस अन्तर्गत चाहिँ अब पाइलटिङको रूपमा चाहिँ काठमाडौँ उपत्यका भित्रका 7 स्थानीय तहमा गरिएको थियो र 7 स्थानीय तहले सो कार्यविधिलाई आफ्नो कार्यपालिकाबाट स्वीकृत गराएर कार्यान्वयनमा लगिसक्नु भएको छ र सो अनुसार बाहिरी अन्य निकायमा पनि हामी त्यसमा निरन्तर लागिरहेका छौँ र त्यो सँगसँगै जुन यो नक्सा पास प्रणाली छ जुन त्यसलाई चाहिँ विद्युतीय नक्सा पास प्रणाली अब हरेक निकायले एडप्ट गरिसक्नु भएको छैन, त्यसलाई चाहिँ सबैमा चाहिँ जानकारी गराउने र त्यसलाई एउटा एकीकृत रूपमा चाहिँ केन्द्रीय स्तरबाटै कोर्डिनेट भएर सञ्चालन भएर गर्ने पनि प्रयासमा शहरी विकास लागिरहेको छ।
हजुर, यहाँले त आफूले गरेका कामहरू भन्नुभयो नि, यो बाहेक एउटा व्यवहारिक रूपमा जाउन, जस्तै 72 सालमा भूकम्प गयो, ठूलो धनजन क्षति भयो, त्यस यता केही समय चाहिँ नागरिक पनि सचेत रहे, तर पछिल्लो समयमा फेरि त्यो बिर्सिएको हो कि भन्ने चाहिँ एक किसिमको भाष्य पनि सुनिन्छ होइन, र संरचनाहरू पनि त्यही किसिमको बनिरहेका छन्। यहाँको अनुभव के हो?
संरचनाहरू त्यसरी बनिरहेकै छन् जस्तो त मलाई लाग्दैन, होइन? जति पनि निकै नै त्यो बहत्तर नभएको नि बिचबिचमा पनि यो अहिले भूकम्पले निकै जुन पछिको जस्तै जाजरकोटकै भयो, होइन, त्यस पछाडि अहिले सुदूरपश्चिमतिर देखिरहेको छ अहिले चाहिँ, त्यसले पनि धेरै जनचेतना फैलाएको जस्तो लाग्छ। त्यसमा चाहिँ अब आफ्नो अनुकूलै भवन बनाएर नहुने रहेछ, होइन, केही केही प्राविधिक सहायता लिनुपर्ने अथवा सुझाव लिनुपर्ने र भवन संहिताकै पूर्ण जानकारी त पक्कै छैन, तपाईँले भनेअनुसार सबैले अब बुझिसक्नु भएको त छैन, तर घर चाहिँ जथाभावी बनायो भने चाहिँ भूकम्पले क्षति हुने रहेछ भन्ने चाहिँ अब यो बहत्तर पछिको प्र्याक्टिस हुँदै जाँदा बिचमा हराउँदै गएको थियो भने पनि यो बेला बेलाको भूकम्प र त्यस पछाडि अब अन्य निकायहरू पनि धेरै एक्टिभ भइसक्नु भएको छ यसमा। अब अहिले स्थानीय सरकार आफैले सबैले त्यसको नक्सा परमिटको काम गरिराख्नु भएको छ भने त्यसमा अलि थप जागरूकता चाहिँ आएको छ जस्तो लाग्छ सर मलाई चाहिँ।
सो अहिले हाम्रा संरचनाहरू छन् नि नयाँ बन्ने त नयाँ किसिमको नयाँ मापदण्डले बन्लान् होइन, जो हाम्रा पुराना संरचनाहरू छन् नि अहिले पनि होइन, तिनीहरू कतिको भूकम्प प्रतिरोधी छन्?
पुरानो संरचनाहरू त अब हामीले देखिराखेकै छौँ, किन भन्दाखेरि अब जाजरकोटको पनि त्यति ठुलो भूकम्प होइन, हामीले अब प्राविधिक रूपमा भन्नुपर्दा चाहिँ त्यसमा चाहिँ अब सामान्य अब ढुङ्गा माटोले बलियो घर बन्दैन भन्ने चाहिँ यहाँ होइन, त्यसमा चाहिँ सामान्य जानकारी नहुँदाखेरि चाहिँ त्यो खेती भएको हो। अब भइरहेको त्यस्तै किसिमको त्यही ठाउँको जस्तै अन्त पनि त्यस्तै संरचनाहरू छन्, त्यसलाई नै भूकम्प कुरेर मात्रै त्यसको पुनर्स्थापना गर्नुभन्दा अब अहिलेदेखि त्यसलाई प्रबलीकरण गर्न सकिन्छ, होइन? अनि त्यसमा पनि विभिन्न अब गर्दै जाँदा चाहिँ अब त्यो विभिन्न एसेसमेन्ट एपिड भिजुअल एसेसमेन्टहरूको काम पनि गरिराखेकै छौँ हामीले र विभिन्न निकायले पनि लिइराख्नु भएकै छ।
हजुर, यो जस्तै भूकम्प आएपछि गर्नुपर्ने कामहरू त एकत्र भइहाल्यो होइन, त्योभन्दा पहिला तयारीका कुराहरू पनि हुन्छन्। जस्तै यहाँले भन्नुभयो जाजरकोटको उदाहरण दिनुभयो नि, ढुङ्गा माटोले बनेका घरहरू अहिले पनि नेपालका अधिकांश ठाउँमा चाहिँ आफ्नै किसिमले परम्परागत हिसाबले बनेका घरहरू छन्। अब एकाएक तिनीहरूलाई चाहिँ भूकम्प आउँछ भनेर ऊ गर्न सकिने अवस्था पनि हुँदैन होइन, त्यसलाई व्यवस्थित कसरी गर्ने, अब नागरिक कसरी सुरक्षित रहने यो बाटो?
त्यही त त्यो ढुङ्गा ढुङ्गा माटोले बनाउँदैमा असुरक्षित हुन्छ, होइन? अब बलियो चाहिँ डन्डी पिल्लरवालै घर हुन्छ भन्ने चाहिँ जुन छ त्यसमा चाहिँ अब भइरहेकोमा पनि हामीले चाहिँ सामान्य केही हेरफेर गरेर केही थप गरेर अथवा केही सुधार गरेर मर्मत गरेर पनि त्यसलाई चाहिँ जोखिम केही न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ जानुपर्ने हुन्छ, होइन? त्यो भइरहेको सबै पुरै भत्काएरै नयाँ बनाउनुपर्छ भन्ने पनि हुँदैन। कस्तो किसिमले त्यो चाहिँ अब कुनै एरिया हेर्दै गयो भने त्यो कुन विधिबाट कुन तरिकाले बनिरहेको छ त्यसलाई अध्ययन गर्यो भने पनि त्यसमा चाहिँ कसरी चाहिँ प्रबलीकरण पुनर्स्थापना गर्न सकिन्छ भनेर गर्न सकिने हुन्छ।
सिमेन्ट र डन्डीको प्रयोग नगरेर पनि हाम्रो जुन परम्परागत तरिका छ नि त्योबाट पनि भूकम्प प्रतिरोधी घरहरू बनाउन सकिन्छ?
सकिन्छ पनि र बनाउनु पर्ने पनि हुन्छ, किन भन्दाखेरि अब सबै ठाउँमा सिमेन्ट डन्डीकै घर बनाएर त्यो सरकारले पनि ठेक्न सक्दैन र नागरिकले पनि ठेक्न सक्दैनन्।
हजुर
हजुर, त्यसलाई चाहिँ अब ढुङ्गा माटोको घर बलिया पहिलाका बलिया घरहरू पनि छन् नि, हाम्रा पुराना मठ मन्दिरहरू संरचनाहरू अहिलेसम्म अडिएकै छन्, होइन? त्यसमा कसरी भइरहेको छ त, त्यो प्रविधि के थियो, होइन? त्यो पनि सामान्य त्यो त्यति फरक पनि पर्दैन, भइरहेकै संरचनामा चाहिँ केही चाहिँ प्राविधिक त्यहाँ सल्लाह लिएर केही संरचना जस्तै जोइन्टहरूको कुरा गाह्रो लगाउँदाखेरि गर्नुपर्ने कुराहरू, होइन, त्यसमा चाहिँ बन्धनहरू राख्नुपर्ने कुराहरू मात्रै गर्यो भने पनि अब हामी अब ढुङ्गा माटोले बनिसकेको घर फेरि बहुतले बन्दैनन्, जुन हाम्रो सिम्पल एक दुई तलासम्मको मान्छेको आधारभूत आवास बन्छ त्यसलाई चाहिँ भूकम्प प्रतिरोधी बनाउन सकिन्छ।
यहाँहरू भवन संहिता चाहिँ बनाउनु भएको छ, बहत्तर अगाडिको संहितालाई परिवर्तन मात्र गर्नुभयो या नयाँ ढङ्गले बनाउनु भयो?
बहत्तर पछि बहत्तर भन्दा अघि पनि यसलाई फेर्नुपर्छ भनेर लागिरहेकै अवस्थामा चाहिँ त्यो पूर्ण रूपमा पास भइसकेको थिएन र बहत्तर आइसकेपछि त त्यसलाई पुरा रिस्ट्रक्चरै गरेर त्यसलाई चाहिँ पुरै नयाँ तरिकाले चाहिँ गराएर त्यसलाई कार्यान्वयनमा पनि लगाइसकेको छ 2020 त्यो आइसकेको छ भने त्यो अनुसार चाहिँ अनि अब त्यो चाहिँ 105 भन्छौँ हामीले चाहिँ त्यो चाहिँ अब भूकम्पलाई चाहिँ कसरी लिने हामीले घर बनाउँदा डिजाइन गर्दा भन्ने छ भने त्यो अनुसार पनि नमुना घरहरू कस्तो बनाउन सकिन्छ होइन आधारभूत आवासहरू रेसिडेन्सियल बिल्डिङहरू कसरी बनाउन सकिन्छ भन्ने कोडहरू पनि जस्तै 205 छ जुन चाहिँ डन्डी अहिले पिलर बिमवाला सिस्टमको छ त्यसको पनि कोड अध्यावधिक भएर आइसकेको छ 1 वर्ष हुन लाग्यो त्यसको पनि
यहाँहरू नियम बनाउनुहुन्छ होइन तर आम नागरिकसम्म यो जान सक्दैन किनभने यसलाई पूर्ण रूपमा कार्यान्वयन हुन सकिरहेको छैन कहाँनिर ग्याप छ
अब नियम बनाउँदा बनाउँदै त त्यो जाँदैन होइन त्यसलाई अब कहाँनिर ग्याप छ भन्दा पनि अब कति अब हामीसँग त्यति धेरै स्थानीय निकायहरू छन् अब मान्छेको आवासको त त्यहाँ गएर ठोकिन्छ पहिला पहिला त त्यहाँ पनि त्यहाँको जनप्रतिनिधिदेखि लिएर त्यहाँको प्राविधिक अथवा जनशक्तिहरूले पनि यस बारेमा चाहिँ जानकार हुनु पर्यो त्यो जानकार हुँदै जाँदा लाग्ने समय पनि एक हुन्छ होइन अनि त्यसमा चाहिँ त्यो सँगसँगै चाहिँ अब हामीले चाहिँ उपाय पनि दिनु पर्यो कि कसरी बनाउँदा बलियो पनि हुन्छ र किफायती पनि हुन्छ त्यो बुझाउँदै जाँदा चाहिँ अब समय लाग्ने हुन्छ तर जहाँसम्म छ यो धेरैमा जानकार भएर अगाडि बढिरहेको जस्तो लाग्छ अहिलेको समयमा चाहिँ
कार्यान्वयनको पाटो छ नि
हजुर
अलिक फितलो हो
कार्यान्वयनको पाटो यस्तो छ अब जनशक्ति को पनि कमी हुनसक्छ होइन सबै स्थानीयमा चाहिँ गएर अब कति भए पनि यो सबै संहिताहरू उहाँहरूले नै पहिला बुझ्नु जरुरी छ त्यही बुझाउन पनि अझ बाँकी छ जस्तो लाग्छ त्यो भइसकेपछि अब केही ढिलो अथवा केही फितलो तपाईँले भने जस्तै फितलोको रूपमा हुनसक्छ तर यसमा चाहिँ त्यस्तो धेरै कमी पनि छ जस्तो लाग्दैन अहिलेको समयमा जानकारीको र अवेरनेसको कुरामा भन्नुभयो
आज हामी खास गरेर 2072 सालमा जुन भूकम्प गएको थियो त्योबाट भएको क्षतिका विषयमा कुराकानी गर्दैछौँ योभन्दा अगाडि पनि हामीले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन तथा आवास आयोजनाका निर्देशक प्रकाश अर्यालसँग कुराकानी गरेका थियौं कस्तो छ पुनर्निर्माणको अवस्था भनेर यहाँसँग खास भवनहरू अथवा संरचनाहरू कस्तो हुन्छ भनेर कुराकानी गर्दैछौ हामी कुराकानीको अन्त्यमा पुगेका छौं हामी कसरी सुरक्षित हुन सकिन्छ हाम्रा संरचनाहरू कसरी सुरक्षित बनाउन सकिन्छ बताइदिनु के कुरामा ध्यान दिनुपर्छ
अब उपाय भनेको त अब जस्तै अब हरेक गर्दाखेरि अब हाम्रो पूर्व तयारी एकदम बलियो तयारी भनेकै हाम्रो यो भवन संहिता हो होइन जसको कारण नै हाम्रो चाहिँ एक मात्र बलियो आधार हो कि हामी भूकम्प प्रतिरोधीतर्फ जान सक्छौँ किनभने अब शहरी विकासले पनि भवन निर्माणको विकास र यसको विस्तारकै व्यवस्थालाई हेर्ने यसको मूल मेन उद्देश्य रहेको छ भने होइन गाउँका विगतका भूकम्पहरूबाट पाठ सिकेर होइन जस्तै बलियो घर संरचना गर्नको लागि अब भूकम्प आफै भूकम्प त हामी खेल्न सक्दैनौँ भूकम्प आफैले गर्दा क्षति हुने पनि होइन हाम्रो कमजोर संरचनाले गर्दा क्षति हुने रहेछ भनिसकेपछि चाहिँ अब मैले चाहिँ सबैलाई राष्ट्रिय भवन संहिताको चाहिँ परिपालना गरेर मात्र भवन निर्माण गर्नुपर्छ भनेर भन्न चाहन्छु
हुन्छ सर समय दिनुभयो यहाँलाई धन्यवाद उहाँ हुनुहुन्थ्यो शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर विवेक नेपाल यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते